امیرا احمد کا ناول آب حیات، قسط نمبر 20۔ اس رات فون پر امامہ سے بات کرتے ہوئے سالار نے کہا، ارے کیوں پریشان ہو رہی ہے، ایسی کوئی بات نہیں، فلو کی وجہ سے گیا تھا وہاں دوبارہ، بس گپ شپ کرتے ہوئے وہاں فون ٹیبل پہ رکھا، پھر مجھے اٹھانا یاد ہی نہیں رہا، بس پتہ نہیں کس دھیان میں۔ اور فلو اس کا کیا ہوا؟ چل رہا یار، ابھی ٹیسٹ کی رپورٹس آ گئی ہیں۔ ٹھیک ہے سب، یار یہاں وائرل انفیکشن ہے نا، تو وہ کچھ میڈیسنز اس نے دی ہیں، ٹھیک ہو جائے گا۔ میں تو پریشان ہی ہو گئی تھی، میں نے سوچا پتہ نہیں کیا مسئلہ ہے، کیوں دوبارہ ہاسپٹل میں فرقان کے ساتھ بیٹھے ہو۔ فرقان نے ٹھیک مشورہ دیا تھا، اسے ابھی امامہ کو کچھ نہیں بتانا چاہیے تھا۔ اس کے لہجے میں جھلکنے والے اطمینان نے اسے عجیب طریقے سے گھائل کر دیا تھا۔ اسے لگا وہ اسے دھوکہ دے رہا تھا، وہ اب اسے بچوں کے بارے میں بتا رہی تھی، بچوں سے بات کروا رہی تھی۔ سنیں، پچھلے 3 دن سے جبرائیل کو قرآن پاک نہیں پڑھایا آپ نے؟ تو تم پڑھا دو۔ پچھلے 3 دن سے پڑھا رہی ہوں، ریویژن کروا رہی ہوں، نیا سبق تو تم ہی دو گے نا۔ کتنے پارے رہ گئے؟ آخری 10۔ جلدی ہو جائیں گے، اس نے عجیب غائب دماغی سے کہا۔ ہاں انشاءاللہ، بہت ذہین بھی تو ہے، 10 سال کا ہونے سے پہلے ہی قرآن پاک مکمل ہو جائے گا اس کا۔ وہ اس بار سالار کے لہجے پر غور کیے بغیر کہتی گئی۔ اسکائپ کی اسکرین پر باری باری اس کے بچے دکھنے لگے۔ وہ اب لیپ ٹاپ آن کیے ہوئے ان کی شرارتوں کو دیکھ رہا تھا۔ وہ ایک بھیانک حقیقت کے اندر بیٹھا ایک خوبصورت خواب دیکھ رہا تھا۔ وہ باری باری اپنی طرف کے کمپیوٹر کے کیمرے کے سامنے منہ کر کے باپ کو ہلو کہتے۔
بابا آج میں نے کوکی بنائی ہے،
انایا نے اسے اسکرین پر ایک بڑے سائز کا بسکٹ دکھایا۔ واو، یہ تو بہت یمی ہے۔ وہ یہ سب کچھ اس طرح دیکھ رہا تھا جیسے زندگی میں پہلی بار دیکھ رہا تھا، کیونکہ وہ سب کچھ ختم ہونے والا تھا۔ امامہ ان سب کو وہاں سے ہٹا کر لے گئے، کیونکہ اب جبرائیل کو نیا سبق پڑھانا تھا۔ وہ اور اس کا 9 سالہ بیٹا آمنے سامنے بیٹھے تھے۔ 9 سال کی عمر میں اس کے قرض دلوں کو چھو لینے کی صلاحیت رکھتی تھی، خوش الہانی اور ذہانت باپ سے ورثے میں ملی تھی۔ جبرائیل نے کب اپنا پہلا سبق ختم کیا سالار کو اندازہ ہی نہیں ہوا۔ بابا؟ جبرائیل کو ایک لمحے کے لیے لگا شاید نیٹ کا کنیکشن ختم ہو گیا یا سگنلز کی وجہ سے سٹریمنگ نہیں ہو پا رہی، کیونکہ اس کا باپ بے حس و حرکت بت کی طرح تھا۔
ہاں کیا ہوا؟
تمہیں میں نے پچھلا سبق سنانے کو کہا تھا۔
وہ تو میں نے سنا دیا بابا۔
پھر سے سناؤ، میں سن نہیں سکا۔ وہ پہلا موقع تھا جب جبرائیل نے باپ کے چہرے کو بے حد غور سے دیکھا۔ کچھ مسئلہ تھا اس دن اس کے باپ کے ساتھ، اسے اندازہ ہوا، لیکن کیا؟ کوئی سوال کیے بغیر اس نے ایک بار پھر پچھلا سبق سنانا شروع کیا۔ اس نے بیٹے کو نیا سبق پڑھایا اور چند بار دہرانے کے بعد اسکائپ بند کر دیا۔ جبرائیل نے اسکائپ پر سالار سے بات کرنے کے بعد فوراً ماں سے کہا،
از بابا اوکے؟
ہاں وہ ٹھیک ہے، بس انہیں فلو ہے، کچھ طبیعت خراب ہے نا ان کی۔
وہ واپس کب آ رہے ہیں؟
ابھی تو پاکستان سے وہ 2 ہفتے کے لیے امریکہ جا رہے ہیں، کہہ رہے تھے کچھ میٹنگز ہیں، پھر امریکہ سے آئیں گے۔ امامہ نے سالار سے فون پر ہونے والی ساری گفتگو اپنے بیٹے کو بتا دی۔ ورلڈ بینک کے نائب صدارت چھوڑنے سے پہلے، صرف 2 ہفتے پہلے، جب سالار کانگو میں الوداعی ملاقاتیں اور فیئر ویل ڈنرز لینے میں مصروف تھا، وال اسٹریٹ جرنل نے ورلڈ بینک کی صدارت سے انکار کی وجہ ڈھونڈ نکالتے ہوئے سالار سکندر کو ہونے والے برین ٹیومر کی نیوز بریک کی تھی۔ اور پھر یہ خبر صرف اس اخبار ہی نے نہیں، ڈھیروں دوسرے اخبارات نے لگائی۔ سالار سکندر کے برین ٹیومر کی بریکنگ نیوز میں مغرب کو دلچسپی نہیں تھی، نہ میڈیا کو۔ دلچسپی اگر تھی تو سی آئی اے کو۔ اسٹیج پر سالار کی مہلک بیماری کی خبر بریک کرنے کا مطلب اس پروجیکٹ کے شروع ہونے سے پہلے ہی اس کی کمر توڑنے کے مترادف تھا جس پر سالار کام کر رہا تھا۔ وہ جانتے تھے سالار ورلڈ بینک سے الگ ہونے کے بعد کیا کرنے جا رہا تھا، اور انہیں یقین تھا جو وہ کرنے کا خواب دیکھ رہا تھا وہ ناممکنات میں سے تھا۔ اس کے باوجود حفاظتی اقدامات ضروری تھے، اور سب سے بہترین دفاعی حکمت عملی وہی تھی جو انہوں نے اختیار کی تھی۔ وہ سالار کی بیماری کو مشتہر کرنے کے بعد اب اس پروجیکٹ کے ممکنہ سرمایہ کاروں کے پیچھے ہٹ جانے کا انتظار کر رہے تھے۔ وہ شطرنج تھی۔ سالار اپنے مہرے سجا کر پہلی چال چلنے کی تیاری کر رہا تھا۔ وہ پہلے سے تیار بیٹھے تھے، انہوں نے پہلی چال چل دی تھی، اور پہلی چال بادشاہ کو شہ مات دینے والی تھی، یہ کم از کم ان کو یقین تھا۔ جبریل نے انٹرنیٹ پر گلیوما کا لفظ گوگل پر سرچ کیا، اور پھر اولی گوڈینڈرو گلیوما۔ 9.5 سال کی عمر میں محمد جبریل سکندر نے ان دو لفظوں کو سپیلنگ بی کے مقابلے میں حصہ لینے کے لیے ان الفاظ کی فہرست میں شامل کیا تھا جس کی سپیلنگ اسے یاد کرنے تھے۔ اسے ان دو الفاظ کی سپیلنگ یاد کرتے ہوئے یہ اندازہ نہیں تھا کہ وہ اپنے باپ کو لاحق دنیا کے مہلک ترین برین ٹیومر سے واقفیت حاصل کر رہا تھا۔ سپیلنگ بی کے مقابلے کے لیے جبریل نے صرف ان الفاظ کی سپیلنگ یاد کی تھی۔ وہ دو الفاظ کیا تھے وہ کھوجنے کی کوشش اس نے تب کی جب اس نے انٹرنیٹ پر اپنے باپ کے نام کے ساتھ اس کی بیماری کے حوالے سے ایک خبر دیکھی۔ وہ ورلڈ بینک کی ویب سائٹ تھی جو ان کے ڈیسک ٹاپ کا ہوم پیج تھا، اور اس ہوم پیج پر تازہ ترین سکرول ہونے والی خبروں میں سے ایک سالار سکندر کی بیماری کے حوالے سے وال اسٹریٹ جرنل کی نیوز تھی جو صرف آدھ گھنٹہ پہلے بریک ہوئی۔ 9.5 سال کے اس بچے نے اس بیماری کو کھوجنا شروع کیا۔ سالار ابھی گھر نہیں لوٹا تھا۔ امامہ دوسرے کمرے میں بچوں کو پڑھا رہی تھی، اور جبریل انٹرنیٹ پر ساکت بیٹھا یہ پڑھ رہا تھا کہ اس کا باپ گریڈ 2 کے اولی گوڈینڈرو گلیوما کا شکار تھا۔ اس ٹیومر کا علاج نہیں ہو سکتا تھا، مکمل طور پر کامیاب علاج، اور اگر علاج ہو بھی جاتا تو مریض 7 سے 10 سال تک زندہ رہ سکتا تھا۔ اس برین ٹیومر کے مریض صحت مند ہو کر بھی اس سے زیادہ نہیں جی سکتے تھے۔ 9.5-10 سال کا وہ بچہ اس دن چند لمحوں میں یکدم بڑا ہو گیا۔ اس گھر میں سالار کے بعد وہ پہلا فرد تھا جسے سالار کی بیماری، اس کی نوعیت اور اثرات کا علم ہو گیا تھا۔ اس کی سمجھ میں نہیں آ رہا تھا وہ اس ہولناک انکشاف کا کیا کرے، ماں کو بتا دے یا نہ بتائے۔ یہ اس کا ڈائلما نہیں تھا، اس کا ڈائلما کچھ اور تھا۔ ہومین، جاؤ بھائی کو بلا کے لاؤ، وہ سونے سے پہلے تم لوگوں کو دعا پڑھا دے، پتہ نہیں اتنی دیر کیوں لگا دی اس نے۔ پڑھانے سے فارغ ہونے کے بعد بچوں کو سلانے سے پہلے امامہ کو جبریل یاد آیا۔ اسے کمرے سے گئے کافی دیر ہو گئی تھی۔
آج تو میں پڑھاتا ہوں،
ہومین نے اعلان کرتے ہی اپنے دونوں ہاتھ کسی نمازی کی طرح سینے پر باندھتے ہوئے بڑے جذب کے عالم میں دعا پڑھنے کے لیے منہ کھولا ہی تھا کہ امامہ نے فوراً ٹوکا، ہومین بھائی پڑھائے گا۔ ہومین نے بند آنکھیں کھول لی اور سینے پر بندھے ہاتھ بھی۔ اس سے پہلے کہ وہ کمرے سے نکل جاتا، امامہ نے نائٹ سوٹ کے اس پاجامے پر لگی گرہ کو دیکھا جو وہ ابھی ابھی باتھ روم سے پہن کر باہر نکلا تھا۔ ادھر آؤ، پاجامے کے اوپری حصے کو ازار بند کی بجائے ایک بڑی سی گرہ لگا کر کسا گیا تھا، اور اس گرہ کے دونوں سرے کسی خرگوش کے کانوں کی طرح اس کے پیٹ کے اوپر کھڑے تھے۔
یہ کیا ہے؟
امامہ نے جھک کر نیچے بیٹھتے ہوئے اس گرہ کو کھولنے کی کوشش کی تاکہ پاجامے کو ٹھیک کر سکے۔
نو، ایسے نہیں کرنا، اس کی سٹرنگ کہاں ہے؟
وہ میں نے اسکول میں کسی کو دے دی۔
واٹ؟
پاجامے کی سٹرنگ اسکول میں کسی کو دے دی؟ کیوں؟
چیریٹی میں۔
چیریٹی میں؟ صرف ایک پاجامے کی سٹرنگ چیریٹی میں؟
نہیں۔
تو پھر؟
وہ اس سٹرنگ سے بیگ کو باندھا تھا۔
کس بیگ کو؟
وہ اس بیگ کو جس میں ٹوائز ڈالے تھے۔
کس کے ٹوائز ڈالے تھے؟
ویل،
ہومین نے اب ماں رئیسہ اور انایا کو باری باری محتاط انداز میں دیکھا۔
ویل، وہ ٹوائز
بہت سے اس کے اونرز تھے. مینی اونرز. کون تھے وہ مینی اونرز؟ اور کس کو دیے؟ کیوں دیے؟ کس کی اجازت لی؟ یہ پہلا موقع نہیں تھا جب ہمین سکندر نے مہاتما بدھ بننے کی کوشش کرتے ہوئے اپنے بہن بھائیوں کے کھلونے دان کیے تھے. اور اس کے بہن بھائیوں میں اگر بلا کا تحمل نہ ہوتا نا تو اس کے اس کارنامے پر ہر بار بلا کا رن پڑتا. انایا کی آنکھیں اب آنسو سے بھر گئیں. اس کے چھوٹے بھائی نے یہ طے کیا ہوا تھا کہ وہ ان کی ہر چیز کو کسی بھی وقت مشنری جذبے کے تحت کسی کو بھی دے سکتا تھا. ممی، انایا بلبلائی تو ہمین فوراً بولا،
چیریٹی گناہ تو نہیں ہے؟
انایا کا بس چلتا تو وہ اپنے اس بھائی کو پیٹ ڈالتی جس کو رات کے اس پہر یہ اندازہ بھی نہیں تھا کہ اس کا کون کون سا کھلونا چیریٹی میں دے آیا تھا.
تم نے میرے کھلونے چرائے ہیں نا،
اس نے فوراً ہمین کو کہا. اچھا سنو، صبح بات کریں گے اس بارے میں، ابھی نہیں، ابھی سو جاؤ. امامہ نے فوراً مداخلت کی. اس سے پہلے کہ وہ کچھ اور کہتی، صوفے پہ پڑا اس کا سیل فون بجنے لگا. سکندر عثمان کی کال تھی. ہمین، جا کر اپنے بیڈ پہ لیٹو، میں خود بلاتی ہوں جبرائیل کو. امامہ نے سیل پر ان کا نام دیکھا اور کال ریسیو کرتے ہوئے تینوں بچوں کی طرف دیکھتے ہوئے اپنے ہونٹوں پر انگلی رکھ کر انہیں خاموش رہنے کا اشارہ کیا. وعلیکم السلام. سالار کہاں ہیں؟ ایک ڈنر میں گئے ہیں، بس ابھی آنے ہی والے ہیں. میں اسے کال کر رہا تھا، وہ میری کال ریسیو نہیں کر رہا. امامہ کو ان کے لہجے میں عجیب سی پریشانی محسوس ہوئی. ہو سکتا ہے پاپا ڈنر میں آپ کی کال نہ لے پا رہے ہوں، اکثر اپنا فون فنکشن میں سائلنٹ پہ کر دیتے ہیں نا. خیریت ہے نا پاپا؟
تم لوگوں نے مجھے کیوں نہیں بتایا؟ اتنی بڑی بات مجھ سے چھپائی؟
حواس باختگی میں سکندر عثمان بولنے لگے. انہیں کچھ دیر پہلے ان کے قریبی دوست نے اس خبر کے حوالے سے فون کیا تھا. اس نے بھی سالار کی بیماری کے حوالے سے خبر کسی چینل پہ دیکھی تھی اور پھر فوری طور پر افسوس کا پرسہ دینے کے لیے سکندر کو فون کیا. اور سکندر اس کے اظہار افسوس پر شاکڈ رہ گئے. انہیں یقین ہی نہیں آیا سالار کے بارے میں جو وہ کہہ رہا تھا وہ ٹھیک تھا. لیکن اس کے بعد اگلے 10-15 منٹ میں انہیں اوپر تلے کئی کالز آئیں اور انہوں نے ایک دم حواس باختگی کے عالم میں سالار کو کالز کرنا شروع کر دیں جو اس نے ریسیو نہیں کی. اس ڈنر میں بیٹھے سکندر عثمان کی کال آنے سے بہت پہلے سالار کو پتہ چل گیا تھا کہ میڈیا میں اس کی بیماری کی خبر بریک ہو چکی تھی. اس کے سٹاف نے اسے اطلاع دی تھی. ڈنر ٹیبل پر بیٹھا سالار سکتے میں آ گیا. اسٹیج پر اس خبر کے آؤٹ ہونے کے مضمرات کا اندازہ اسے لمحوں کے اندر ہو گیا. وہ آگے نہیں سوچ سکا تھا. وہ چند گھنٹے پہلے گھر سے نکلتے ہوئے گھر پر ایک بہت خوش و خرم خاندان چھوڑ کے آیا تھا. جو بھی لاوا تھا وہ اس کے اپنے اندر تھا، کوئی دوسرا اس کی لپیٹ میں آ کر خاکستر نہیں ہوا تھا. اور اب سالار کا فون، ٹیکسٹ میسجز، مسڈ کالز. اس ڈنر ٹیبل پر بیٹھے صرف اس نقصان کو کنٹرول کرنے کے طریقے سوچ رہا تھا وہ جو اس خبر سے پہنچ سکتے تھے.
کیا نہیں بتایا پاپا؟ کیا چھپایا آپ سے؟
امامہ کی سمجھ میں سکندر عثمان کی بات نہیں آئی.
برین ٹیومر کے بارے میں
وہ سالار کا نام نہیں لے سکے تھے.
برین ٹیومر؟ کس کے برین ٹیومر کے بارے میں؟ پاپا آپ کس کے برین ٹیومر کی بات کر رہے ہیں؟
سکندر عثمان یکدم خاموش ہو گئے. جواب ان کے حلق میں اٹک گیا.
پاپا،
بجلی کے کونے کی طرح اس کے دماغ میں اپنے ہی سوال کا جواب آیا. سکندر عثمان کس کی بیماری پر یوں بے چین ہو سکتے تھے؟
سالار؟ کیا وہ سالار کی بات کر رہے تھے؟ سالار کو برین ٹیومر تھا؟
ایک جھماکے کے ساتھ اسے کئی ہفتے پہلے فرقان کی اور اپنی بات چیت یاد آئی.
ہاسپٹل وزٹ، سالار کا بدلا رویہ.
نہیں نہیں، یہ اس کا وہم تھا، اسے وہم ہی ہونا چاہیے. اس نے جیسے گڑ گڑا کر دعا کی.
نہیں، اب اور کچھ نہیں، کوئی آزمائش نہیں.
اس نے اپنے مفلوج ہوتے اعصاب کے ساتھ انایا، ہمین اور رئیسہ کو دیکھا جو خوشگپیاں کرتے ہوئے سونے کی تیاری میں مصروف تھے. فون پر اب دونوں طرف خاموشی تھی. نہ سکندر بول پا رہے تھے نہ وہ. وہاں پچھتاوا تھا، یہاں بے یقینی. سالار کا نام لینے کی نہ ان میں ہمت تھی نہ حوصلہ.
پاپا،
امامہ نے بالآخر جیسے اپنے اوسان پر قابو پاتے ہوئے کامتی آواز میں پوچھا،
آپ سے یہ کس نے کہا؟
اس نے تمہیں نہیں بتایا؟
سکندر عثمان نے عجیب بے بسی کے عالم میں اس سے پوچھا، یوں جیسے یہ نہیں کہنا چاہتے تھے. یہ کہنا چاہتے تھے کہ وہ خبر غلط تھی، काश कह सकते। इमामा को सवाल का जवाब देने या सोचने का मौका नहीं मिला। उसने बाहर हॉर्न की आवाज सुनी।
मेरा ख्याल है वो आ गए हैं, मैं कुछ देर में आपसे बात करती हूँ पापा।
इमामा
जी, आई एम सॉरी, मुझे तुम्हें नहीं बताना चाहिए था।
वो अपने पछतावे का इजहार किए बगैर रह नहीं पाए। इमामा ने जवाब नहीं दिया, फोन बंद कर दिया। सब कुछ एकदम मोहमिल बेमायने हो गया। किसी बुत की तरह फोन को गोद में रखे वो साकित थी। वो सारी जिंदगी बुरे वक्त से डरती रही थी और बुरे वक्त की आहट पर कान लगाए रहती थी। अब बस कुछ ही साल तो ऐसे गुजरे थे कि उसने इन आहटों पर कान लगाने बंद किए और बुरा वक्त वो जैसे सामने आकर खड़ा हो गया। इतना दबे पांव, इतना अचानक कि वो हिल ही नहीं पाई।
मम्मी, आप ठीक हैं?
इमामा ने चौंक कर खाली नजरों से हुमैन को देखा। उसे समझ ही नहीं आई वो क्या कह रहे, बस ये पता चला उसने कुछ बोला है। हुमैन कुछ उलझा। उसकी मां उन्हें खुदाफिस कहे बगैर एकदम उठकर बाहर चली गई, ना उनके माथे पर बोसा दिया। ये जिंदगी में पहली बार हुआ था। इस घर के अफराद बारी बारी इस तूफान के हचकोलों को महसूस करना शुरू हो गए थे। सालार ने लाउंज में दाखिल होते ही वहां पड़े कंप्यूटर के सामने बैठे जिब्राइल को देखा। तुम अभी तक जाग रहे हो? बाप की आवाज जिब्राइल को किसी करंट की तरह लगी। बर्क रफ्तारी से उसने कंप्यूटर की स्क्रीन पर वो साइट बंद की जो वो खोले बैठा था। फिर कुछ मजीद बंद किए बगैर वो रिवॉल्विंग चेयर पर बैठे बैठे घूमा।
मैं एक असाइनमेंट प्रिपेयर कर रहा था।
जिब्राइल ने अपने सामने खड़े सालार को देखे बगैर, नजरें मिलाए बगैर कहा। उसने जैसे बेखबरी में एक राज पा लिया था, इसलिए वो बाप की तरफ देख नहीं रहा था। लेकिन वो क्यों नहीं देख पा रहा था, ये बात इस वक्त वो खुद नहीं समझ पा रहा था। उसे लगा कि वो राज जैसे अयां हो जाएगा। सालार ने जिब्राइल का चेहरा देखा, उसके उकब में डेस्कटॉप पर वर्ल्ड बैंक का होम पेज देखा, फिर अपनी डिनर जैकेट उतारते हुए कहा,
बहुत देर हो गई है, 10:30 हो रहे हैं, तुम्हें 10 बजे से पहले सब काम कर लेना चाहिए था, याद है?
जी।
मम्मी कहाँ है?
वो हैरान हुआ कि हॉर्न की आवाज के बावजूद वो उसका इस्तकबाल करने नहीं आई, और जिब्राइल रात के इस पहर लाउंज पर डेस्कटॉप पर अकेला खिलाफे मामूल था।
बच्चों के कमरे का दरवाजा खोलकर एकदम इमामा सामने आ गई। सालार ने उसे देखा और उसके चेहरे पर पड़ने वाली एक नजर ही उसे बताने के लिए काफी थी कि उसके बदतरीन खदशात ठीक साबित हुए थे। इस लाउंज में मौजूद तीनों अफराद अजीब ड्रामाई अंदाज में वहां एक दूसरे के सामने खड़े थे। अजीब सी खामोशी थी और वो खामोशी इस बच्चे ने पहली बार अपने घर में अपने मां बाप के दरमियान एक दीवार की तरह हायल होती देखी थी। बला का जहीन था वो, उस खामोशी ने उसके खौफ को बढ़ाया था। सालार की तरह जिब्राइल ने भी तो ये जान ही लिया था कि इमामा भी सालार की बीमारी के बारे में जान गई थी, लेकिन ये इंकशाफ इसे किस हद तक अजियत दे रहा था जिब्राइल इसका अंदाजा नहीं कर पा रहा था।
ओके पापा, गुड नाइट।
वो दो लफ्ज बोलकर मां की तरफ देखे बगैर वहां से गैर मुतवाजन चाल के साथ बाहर भाग खड़ा हुआ। अपने बेडरूम में दाखिल होकर पीछे देखे बगैर भी वो जानता था कि वो उसके पीछे थी और मेकानिकी अंदाज में अंदर आई थी, यूं जैसे किसी ट्रांस में थी। सहरजदा नहीं थी, दहशत जदा थी। डिनर जैकेट को सोफे पर फेंकते हुए उसने फोन ट्राउजर की जेब से निकाला जो बज रहा था। सिकंदर उस्मान थे। बाप से सरफे नजर नहीं किया था उसने। जब इमामा को सब कुछ पता चल चुका था तो फिर बाकी किससे क्या छुपाना था उसे। उसकी आवाज सुनते ही सिकंदर उस्मान हौसला खो बैठे। सालार ने बाप को जिंदगी में पहली बार रोते महसूस किया, सुना, और उस लम्हे उसे पहली बार एहसास हुआ कि सिर्फ औलाद के आंसू ही तकलीफ दे नहीं होते। मां बाप को अपनी नजरों के सामने अपनी वजह से रोते देखना बहुत मुश्किल होता है।
यार, तुमने तय कर रखा है कि तुम सारी उम्र मुझे चैन नहीं लेने दोगे?
वो औलाद की तकलीफ पर परेशान होने वाले बाप थे, रो पड़ने वाले बाप नहीं थे। आज उनका यह जोम भी इसी औलाद ने खत्म किया जो इतने सालों से उनके लिए फख्र का बाइस थी।
इस बार तो मैंने कुछ भी नहीं किया पापा।
वाकई इस बार तो उसने खुद से कुछ भी नहीं किया था।
मैं और तुम्हारी मम्मी कंसाशा आ रहे हैं इसी हफ्ते।
पापा क्या फायदा, मैं वक्त नहीं दे पाऊंगा।
सब कुछ वाइंड अप कर रहा हूं मैं यहां, कुछ दिनों की बात है फिर मैं आ जाऊंगा आपके पास। आप परेशान ना हो, मैं ठीक हूं, ट्रीटमेंट हो रहा है, आप सिर्फ दुआ करें ना। मम्मी से मेरी बात करवा दे। तैयबा भी इसी कैफियत में थी जिसमें सिकंदर उस्मान थे। उसकी बीमारी का इंकशाफ जैसे एक आतिश फिशां के फटने की तरह था, जिसने मिनटों में उससे जुड़े हर शख्स की जिंदगी को बदल दिया था। कमरे में टहलते, फोन कान से लगाए, माँ बाप को तसलियां देते हुए उस वजूद से वो बेखबर नहीं था जो कमरे के दरमियान इस सारी गुफ्तगू के दौरान किसी बुत की तरह साकित थी, एक भी लफ्ज को सुनते हुए, एक भी लफ्ज समझे बगैर। बिलाखिर उसने फोन बंद किया। एक अजीब सा एहसास से जुर्म था जिसका वो शिकार था। उसने फोन रखकर इमामा को देखा। हम बैठ के बात करते हैं, इधर आओ। उसने उसका हाथ पकड़ा, बर्फ की तरह ठंडा हाथ, उसे सोफे की तरफ लाया। सोफे पर एक दूसरे के बराबर, एक दूसरे को देखे बगैर गुमसुम बैठे सालार ने बिलाखिर अंदाजा लगा लिया कि गुफ्तगू का आगाज अब उसे ही करना है। तुम्हें किसने बताया? तुमने क्यों नहीं बताया? सवाल का जवाब वो नहीं आया जिसकी उसे तवक्का थी, सवाल का जवाब सवाल से ही आया। वो इमामा की आवाज नहीं थी, बेबसी और बेयकीनी की आवाज थी। क्या हुआ, कब हुआ से भी ज्यादा चुभने वाला सवाल। ये सवाल कि उसने इसे इस काबिल क्यों नहीं समझा कि अपनी जिंदगी की इतनी बड़ी तकलीफ उसके साथ बांट सकता, छुपाना क्यों जरूरी समझा। हिम्मत नहीं पड़ी थी। थोड़ी देर बाद उसने उसे ट्यूमर की तशखीस, नौइयत, मुमकिन इलाज, मुतवक्का मजमरात धीमी आवाज में उसे देखे बगैर बता दिए। वो सब कुछ यूं सुनती रही जैसे वो अपने किसी भयानक ख्वाब के बारे में बता रहा था। सारी गुफ्तगू सुनने के बाद उसका कंधा दोनों हाथों से पकड़कर मिन्नत वाले अंदाज में उसने कहा, तुम ठीक हो जाओगे ना? इमामा, तुम जाकर सो जाओ। उसने अपने कंधे से उसके दोनों हाथ हटाते हुए उसे कुछ खुरदरे लहजे में मशवरा दिया। वो सोफे से उठना चाहता था लेकिन वो उठ नहीं सका। वो बच्चों की तरह उसके गले लगकर फूट फूट कर रो रही थी। वो मुजरिमों की तरह चुपचाप सर झुकाए बैठे रहा। मैं रिपोर्ट्स देखना चाहती हूं। पता नहीं अब क्या गुमान था जिसे वो वहम बनाना चाहती थी। सालार ने एक लफ्ज कहे बगैर उठकर कमरे में पड़ी एक कैबिनेट से फाइल्स का एक पलंदा लाकर उसके सामने टेबल पर रख दिया। हर कागज उसकी आंखों की धुंध को गहरा कर रहा था। मेडिकल की स्टूडेंट रह चुकी थी वो, रिपोर्ट्स में इस्तेमाल शुदा टर्म्स को समझ सकती थी। मेडिकल साइंस गलत भी तो कह सकती है सालार। वो गलत आदमी को गलत जुमले से उम्मीद दिलाने की कोशिश कर रही थी, बल्कि शायद ये जुमला उससे नहीं अपने आप से कह रही थी, अपने दिमाग में चलने वाले झक्कड़ रोकने के लिए। हां, साइंस गलत भी कह सकती है, डॉक्टर्स की तशखीस भी गलत हो सकती है, और इलाज भी। तुम ठीक हो जाओगे ना? अगर मेरे हाथ में होता तो जरूर, लेकिन ये अल्लाह के हाथ में है, इसलिए इंशाल्लाह। वो फिर हिचकियों से रो पड़ी। इस बार सालार ने उसे खुद से लिपटा लिया। वो मर्द था, रोना नहीं चाहता था, मगर जज्बाती हो रहा था। वो आंसू नहीं थे, वो सारे खौफ और खदशात थे जो उसकी बीमारी उनकी जिंदगी में लेके आई थी। चार कमसन बच्चों के साथ वो एक औरत अपनी जिंदगी को कैसे अकेले बसर करने का तसव्वुर करती, जब वो पिछले 11 सालों से उस पर हर लिहाज से इन्हिसार करती रही थी। खौफ बेशुमार थे और इसके इजहार के बगैर जैसे वो उसका जहन पड़ रहा था। इमामा, तुम्हें बहादुर बनकर इस सब का मुकाबला करना है। तुम ठीक हो जाओगे, मुझे पता है तुम ठीक हो जाओगे ना? तुम फिर सवाल कर रही हो? नहीं, सवाल नहीं कर रही, बता रही हूं। तुम्हें बहादुर बनकर इन सब का मुकाबला करना है। वो उसका जुमला उसी से दोहरा रही थी। बीमारी है ना, मौत तो नहीं है। कैसी तसल्ली थी जो उसने दी थी। उसे शायद ख्याल था कि उसे सालार को तसल्ली देनी चाहिए थी, क्योंकि उसके आंसू उसे परेशान कर रहे थे, मगर उसे यह अंदाजा नहीं था कि उसके अल्फाज उसके चेहरे का साथ नहीं दे रहे थे। तुम कहती हो तो मान लेता हूं। मैंने जिंदगी में तुम्हें बहुत सारे आंसू दिए, तुम्हारे रोने की बहुत सारी वजूहात का बाहिस बना हूं मैं।
हां, पर मेरी जिंदगी में खुशी और हंसी के सारे लम्हे भी तुम्हारी वजह से।
मुझे एकदम उठ खड़ा हुआ। सो जाओ, बहुत रात हो गई है। वो वॉशरूम चला गया। जब वापस आया तो वो वहीं बैठी थी, फाइलों के पलंदे को गोद में लिए, यूं जैसे उसमें कोई झूठ ढूंढ रही हो, कोई गलती, कोई गलत फहमी। उम्मीद तो वहां नहीं थी। सालार ने कुछ कहे बगैर उसकी गोद से वो सारी फाइल्स उठाई। कैबिनेट में लॉक करते हुए सालार ने मुड़कर उससे कहा, इमामा एक वादा करो। बच्चों को कुछ नहीं पता चलना चाहिए।
ठीक है।
जिब्रेल कमरे में दाखिल हुआ, दुआ पढ़ी और दुआ का आखिरी लफ्ज पढ़ते ही हुमैन ने जिब्रेल से पूछा,
ये ब्रेन ट्यूमर क्या होता है?
जिब्रेल को लगा जैसे हुमैन ने वो सवाल उससे जानबूझकर किया, उसकी कोई चोरी पकड़ी।
तुम क्यों पूछ रहे हो?
कोई डिजीज होती है,
तुम क्यों पूछ रहे हो?
हमारी फैमिली में किसी को ब्रेन ट्यूमर है, मुझे पता है,
हुमैन ने बिलाखिर ऐलान किया। जिब्रेल ने इनाया और रईसा को देखा।
आई थिंक दादा को ब्रेन ट्यूमर है, ही टोल्ड मम्मी, और उन्हें जब मम्मी को बताया तो मम्मी अपसेट हो गई।
जिब्रेल उसका चेहरा देखकर रह गया। तो इसकी मां तक खबर पहुंच गई थी, इसके दादा तक भी और पूरी फैमिली तक। वो बच्चा सोच रहा था। हुमैन ने लेटे लेटे राजदाराना अंदाज में जिब्राइल की तरफ मुंह करके कहा,
क्या दादा मरने वाले हैं?
नहीं नहीं।
ओह थैंक गॉड, आई लव हिम सो मच।
ठीक है हुमैन, तुम ये बात किसी को मत बताना।
दादा की ब्रेन ट्यूमर वाली?
हाँ।
क्यों?
ये मम्मी का सीक्रेट है, वो इसे डिस्क्लोज नहीं करना चाहती।
ओ यस, दादा ने मम्मी को बात बताई, वो अपसेट हुई।
हाँ ना, देखो मम्मी को पता चली तो वो अपसेट हुई, अब तुम किसी और को बताओगे तो वो भी अपसेट हो जाएगा। जिब्राइल जितने हिफाजती बंद बांध सकता था इस वक्त बांधने की कोशिश कर रहा था। वो नन्ना बच्चा माँ बाप के इस राज को राज रखने के लिए हलकान हो रहा था।
ओ माय गॉड, ये तो मैंने सोचा ही नहीं था।
हुमैन को एकदम ख्याल आया कि वो जिब्राइल की बात ना मानकर कितना बुरा काम करने वाला था।
भाई
लोगों
को अपसेट करना गुनाह है?
हाँ, बहुत बड़ा गुनाह।
ओके
ठीक है, तुम किसी को नहीं डराओगे है ना?
नहीं।
ठीक है, हुमैन की आवाज में इस मरतबा खौफ था। वो सीधा होकर लेट गया। आजकल हर काम और हर बात को एक पैमाने पर जज करता था, क्या वो गुनाह है? जिब्रील कुछ देर इसी तरह लेटा रहा, नींद उसकी आंखों से कोसों दूर थी। जब उसे यकीन हो गया कि हुमैन सो चुका है तो वो बड़ी एहतियात से बिस्तर से उठा और दबे कदमों चलता हुआ दरवाजा खोलकर दोबारा लाउंज में आया। जिब्रेल ने लाउंज की लाइट जलाए बगैर कंप्यूटर ऑन किया, दोबारा उन्हीं मेडिकल वेबसाइट्स को देखने लगा जिन्हें वो सालार के आने से पहले देख रहा था। 9.5 साल की उम्र में मोहम्मद जिब्रेल सिकंदर ने पहली बार ब्रेन ट्यूमर के बारे में पढ़ा, न्यूरोलॉजी के बारे में पढ़ा, ब्रेन ट्यूमर और उसकी हर टाइप के बारे में पढ़ा। वो पहले भी अपनी साइंस की क्लासेस में दिमाग के बारे में मुतजस्सिस रहता था, लेकिन अब वो दिमाग और उसको लाहक एक बीमारी उस शख्स की जिंदगी को चैलेंज कर रही थी जिससे उसे बेहद प्यार था। उस बीमारी का इलाज ढूंढना चाहता था, बाप की जिंदगी बचाना चाहता था। 9.5 साल की उम्र में दिमाग और दिमाग की बीमारियों से ये दुनिया के कम उम्र तरीन और काबिल तरीन सर्जन का पहला तारुफ था। सालार अपनी बीमारी के बारे में जितना कुछ जानता था, जिब्रेल सिकंदर इस एक रात में उससे 10 गुना ज्यादा जान चुका था। और वो पहली रात नहीं थी जब जिब्रील जागकर
اس بیماری کی کھوج میں لگا تھا۔ وہ اس کی زندگی کی ان راتوں کا آغاز تھا جو اسے دماغ کی گتھیوں کو سلجھانے میں گزارنی تھی۔ اسکول کے باہر گاڑی کے انتظار میں کھڑے ہمین سکندر نے رئیسہ سے کہا،
اگر میں تمہیں ایک بیڈ نیوز بتاؤں تو کیا تم اپسٹ ہو جاؤ گی؟
ایک لمحے کے لیے رئیسہ کی سمجھ میں نہیں آیا وہ ہمین کے سوال کا کیا جواب دے۔ جبرائیل کے خوب سمجھانے بجھانے اور دھمکیوں کے باوجود وہ کوئی خبر اتنی دیر ہضم کر ہی نہیں سکتا تھا جتنی دیر اس نے یہ والی خبر ہضم کر لی تھی، اور گھر میں رئیسہ وہ سب سے پہلا فرد ہوتی تھی جس سے وہ ہر بریکنگ نیوز دیتا تھا، کیونکہ گھر میں رئیسہ کے علاوہ اسے کوئی اس جیسا سامع نہیں ملتا تھا جو اس کی ہر بات کو نہ صرف دلچسپی سے سنتا بلکہ آمن و صدقتن کہہ کر اس پہ یقین بھی کر لیتا۔ گھر میں بچوں کے دو گروپ بن گئے تھے نا، جبرائیل اور انایا سوبر اور سمجھدار تھے، اور ہمین اور رئیسہ، ان دونوں کو کس کیٹیگری میں ڈالا جاتا ہی مشکل تھا کیونکہ وہ دونوں ایک کیٹیگری میں نہیں آتے تھے۔ ہمین بے حد شرارتی، بے چین، باتونی، بلا کا ذہین، سوالات کی بھرمار کے ساتھ۔ پڑھائی اس کا مسئلہ نہیں تھا، اس کے ماں باپ کا مسئلہ تھا، جبکہ رئیسہ اس کا الٹ، خاموش، مؤدب، سوچ سمجھ کر بولنے والی لیکن اوس ذہانت کے ساتھ۔ وہ فطرت اور عادات کے حساب سے جبرائیل اور انایا کے گروپ میں زیادہ بہتر طور پر ایڈجسٹ ہوتی، لیکن ذہانت کے حساب سے اسے کہیں رکھنا ہوتا تو وہ دونوں ہی گروپس میں نہیں رکھی جا سکتی تھی۔ سالار اور امامہ کے تینوں بچوں کے آئی کیو میں 19-20 کا فرق ہو سکتا تھا لیکن 1 اور 20 کا نہیں، لیکن ذہانت اور عادات کا فرق ہونے کے باوجود ہمین سکندر کے ساتھ اس کا بلا کا اتفاق تھا۔ وہ دونوں گھر کے چھوٹے تھے اور اکٹھے رہنا پسند کرتے تھے جبرائیل اور انایا کی طرح۔
نہیں، میں اپسٹ نہیں ہوں گی۔
گریٹ! اب وہ ایک گناہ سے بچنے والا تھا کیونکہ اس کا انکشاف اسے اپسٹ نہیں کر رہا تھا۔ تمہیں پتا ممی اور بابا آج کل اپسٹ کیوں ہیں؟
کیوں؟ دادا کو برین ٹیومر ہو گیا ہے، یہ ایک بیماری ہے لیکن وہ اس سے مریں گے نہیں،
اس نے رئیسہ کو سمجھایا۔
اوکے، یہ بہت بڑا سیکرٹ ہے، بلکہ ٹاپ سیکرٹ۔
ہمین اسے زیادہ متاثر نہ دیکھ کر اسے مزید متاثر کرنے کی کوشش کرنے لگا۔ رئیسہ خاموشی سے اس کی طرف دیکھتے رہی اور چاکلیٹ کھاتی رہی۔
واؤ!
اس نے متاثر ہونے کی کوشش کی، اس کے اس مرے ہوئے واؤ پہ ہمین بری طرح تپا۔
میں نے تمہیں خبر سنائی ہے، بڑی اور بری، اور تم کہہ رہی ہو واؤ!
مجھے کیا کہنا تھا؟
ہمین دونوں ہاتھ کمر پر رکھے بے حد خفا انداز میں اسے دیکھتے ہوئے بولا،
تمہیں کہنا چاہیے تھا او مائی گاڈ!
ہمین نے اپنا معمول کا جملہ پورے تاثرات کے ساتھ اسے رٹانے کی کوشش کی، اور رئیسہ نے فوراً اس جملے اور اس کے تاثرات کی نقل اتارنے کی کوشش کی۔
او مائی گاڈ! ہاں بالکل اسی طرح!
ہمین نے اس کی پرفارمنس سے مطمئن ہو کر اسے سراہا۔
تم اب کسی سے یہ سیکرٹ شیئر نہیں کرو گی، اوکے؟ یاد رکھو، لوگوں کو اپسیٹ کرنا بہت گناہ ہے، نہیں کرو گی نا؟
نہیں۔
وہ اتنی لمبی چوڑی نصیحت نہ بھی کرتا نا تو بھی رئیسہ اس گھر میں ان چاروں میں کم بولنے والی تھی۔ ہمین سے بے حد قریب ہونے کے باوجود اس سے بھی گفتگو کا آغاز خود نہیں کر پاتی تھی، شرماتی تھی، جھدکتی تھی یا عدم اعتماد کا شکار تھی، لیکن رئیسہ سالار کے لیے گفتگو کا آغاز کرنا ایک مشکل کام تھا۔ وہ صرف بات کا جواب دیتی، اکسانے پر سوال کرتی، لیکن اگر کوئی اسے مخاطب نہ کرتا تو گھنٹوں خاموش بیٹھی رہ سکتی تھی۔
اوہ، کار آ گئی، چلو چلو۔ اور سنو، یاد رکھنا، سیکرٹ ہے۔
دونوں نے ایک دوسرے کو ہائی فائیو کیا جیسے اپنا سیکرٹ سیل کر دیا۔ سالار بہت دیر سے فون پر کسی سے بات کر رہا تھا، اور ڈنر کے دوران آنے والی اس کال کو لینے کے بعد وہ ڈنر کرنا ہی بھول گیا تھا۔ امامہ بہت دیر تک ٹیبل پر اس کا انتظار کرنے کے بعد وقفے وقفے سے اسے دیکھنے بیڈ روم میں آتی، لیکن اسے مسلسل فون کال میں مصروف دیکھ کر اس نے بالآخر بچوں کو کھانا کھلا دیا، اور اب جب وہ بالآخر بیڈ روم میں آئی تو سالار فون کال ختم کر رہا تھا۔
سالار، کچھ دیر کے لیے سب چھوڑ دو۔
वो और सालार कई दिनों से आपस में बहुत कम बातचीत कर पा रहे थे। जो भी बातचीत होती वो सिर्फ उसके इलाज के हवाले से, और इमामा की जिंदगी का मरकज सिर्फ उसकी जिंदगी ही रह गया था। क्या छोड़ दूं ये सारे काम? अच्छा, सब कुछ छोड़कर फिर क्या करूं? छोड़कर सब कुछ सिर्फ अपने इलाज पर तवज्जो दो, अपनी सेहत, अपनी जिंदगी, हमारे लिए सिर्फ वो अहम है सालार। इमामा, मेरे पास चॉइस नहीं है, मेरे पास अब वक्त भी नहीं है कि एक वक्त में सिर्फ एक काम करूं। उसकी ये बात सुनकर वो चंद लम्हों के लिए जैसे कुछ भूल ही नहीं पाई। मैं हर तरह से मुश्किल में हूं इमामा आजकल, बुरे वक्त मैंने पहले भी देखे हैं, लेकिन ऐसा बुरा वक्त नहीं कि जिस चीज को भी हाथ लगाऊं रेत हो जाए। वो कई हफ्तों से लगातार रो रही थी, लेकिन सालार की इस वक्त की बेबसी देखकर उसकी आंखें फिर नम होने लगी। गुनहगार तो हूं मैं, हमेशा से हूं, गुमान और गुरूर तो कभी नहीं किया मैंने, तौबा भी कर ली, लेकिन पता नहीं क्या गुनाह कर बैठा हूं, यूं पकड़ में आ गया हूं। आजमाइश है सालार, गुनाह की सजा क्यों समझ रहे हो? काश आजमाइश ही और खत्म हो जाए, ना खत्म होने वाली सजा ना हो। बात सुनो, तुम्हारे पास कितनी सेविंग्स हैं? सालार ने यकदम बात करते करते मौजू बदल दिया।
मेरे पास पता नहीं, पाकिस्तान में बैंक में काफी रकम होगी, शादी से पहले की भी थी फिर बाद में भी थी, बट मुझे अमाउंट का नहीं पता। तुम्हें जरूरत है क्या?
नहीं, मुझे जरूरत नहीं, लेकिन तुम्हें शायद अब उसे इस्तेमाल करना पड़े बच्चों के लिए। यहां से पाकिस्तान जाएंगे तो जाहिर है वहां कितना अरसा पापा के पास तुम्हें बच्चों के साथ ठहरना पड़ेगा, मुझे भी अंदाजा नहीं है। चंद महीने ठहरना पड़ता है या चंद साल, मुझे कुछ नहीं पता। वहां पापा के पास बच्चों की तालीम मुतासर नहीं होगी, यहां अमेरिका में मैं तुम सबको रखना फिलहाल अफोर्ड नहीं कर सकता, खासतौर पर अब जब मेरी जॉब खत्म हो रही है, मैं अपने इदारे को लॉन्च करने के प्रोसेस में मसाइल का शिकार हूं, और उस पर ये ट्यूमर। वर्ल्ड बैंक की जॉब के साथ मेडिकल इंश्योरेंस भी खत्म हो जाएगी, जो अमेरिका में मेरी हेल्थ इंश्योरेंस है वो कैंसर ट्रीटमेंट कवर भी नहीं करती, इसलिए मेरी समझ में नहीं आ रहा मैं क्या चीज करूं और क्या नहीं।
सालार, तुम इस वक्त सिर्फ एक चीज पर ध्यान दो, अपने ऑपरेशन और इलाज पर, बाकी सारी चीजें हो जाएंगी, बच्चों की तालीम, तुम्हारा इदारा, सब कुछ। और पैसों के बारे में परेशान मत हो, बहुत कुछ है मेरे पास जो बेचा जा सकता है।
नहीं, कोई भी चीज मैं अब नहीं बेचूंगा, तुम्हारे पास ये सब कुछ होना चाहिए, मैं घर नहीं दे सका तुम्हें।
कुछ तो होना चाहिए तुम्हारे पास कि मेरे, अब इसे आगे कुछ मत कहना सालार, मुझसे हिम्मत कहना कि मैं मुस्तकबिल का सोचूं, सब कुछ मेरे पास हो और तुम मेरे पास ना हो तो मैं मुस्तकबिल का क्या करूंगी? कुछ नहीं है मुस्तकबिल सालार, जो है बस ये हाल है, आज है, आने वाला कल नहीं। पढ़ लिख जाएंगे बच्चे, बहुत आला स्कूल्स में नहीं भी तो, मैंने सोचना छोड़ दिया कल के बारे में। तुम्हें पता है मामा मुझे किस चीज का रंज सबसे ज्यादा है? तुम ठीक कहती थी, मैंने अपनी जिंदगी का बेहतरीन वक्त सूद पर खड़े इदारों के लिए काम करते गुजार दिया। सिर्फ कुछ साल पहले मैंने काम करना शुरू किया होता अपने इदारे के लिए तो आज ये इदारा अपने पैरों पर खड़ा हो चुका होता। मुझे बीमारी तब हुई होती तो मुझे रंज ना होता कि मैं अपने किए का अजाला नहीं कर सका। ये बहुत बहुत बड़ा पछतावा है मेरा है मामा, ये किसी तौक की तरह मेरी गर्दन में लटका हुआ है। तुम क्यों सोच रहे हो ऐसे? तुम कोशिश तो कर रहे हो, मेहनत तो कर रहे हो ना, अपनी गलती का अजाला करने की कोशिश तो कर रहे हो ना? हां, मगर बहुत देर हो गई है, तुम उम्मीद छोड़ बैठे हो सालार।
नहीं, उम्मीद नहीं छोड़ी, लेकिन मुझे कभी ये लगा ही नहीं था कि वक्त थोड़ा रह गया है। जब तक सब कुछ ठीक रहता है हमें लगता है हमारे पास बहुत वक्त है, हर काम कर लेंगे, हर काम हो जाएगा, हम वो सारे काम पहले कर लेना चाहते हैं जो हमारे नफ्स को पसंद है, वो सारे काम जिंदगी के आखिरी हिस्से के लिए रख छोड़ते हैं जो अल्लाह को पसंद है। मैं भी मुख्तलिफ नहीं था, मैंने भी ऐसा ही किया।
सालार अपने हाथ मसल रहा था बेहद रंज के आलम में।
कुरान कहता है ना,
جب انسان جزا سزا کے لیے روز قیامت اللہ کے سامنے پیش ہوگا تو پکار پکار کر کہے گا، اے میرے رب، مجھے ایک بار دوبارہ دنیا میں لوٹا دے، ایک موقع اور دے، اور اس بار میں تیری اطاعت کروں گا، گناہ سے دور رہوں گا۔ مجھ سے بہتر کوئی یہ سمجھ نہیں سکتا کہ وہ روز قیامت کیسا ہوگا، وہ ایک بار پھر دنیا میں لوٹا دینے کی پکار کیسی ہوگی، وہ ایک موقع مانگنے کی التجا کیا ہوگی۔ ایک بار میں نے مارگلا کی پہاڑی پر ایک درخت سے بندھے آدھی رات میں ایڑیاں رگڑ رگڑ کر اللہ سے دعا کی تھی کہ وہ مجھے ایک موقع دے کہ میں گناہوں سے تائب ہو جاؤں، میں وہ نہ کروں جو کچھ میں کرتا رہا ہوں۔ اللہ نے مجھے موقع دیا، میرا خیال تھا میں سب گناہوں سے تائب ہو گیا، ایسا نہیں تھا، میں تو چھوٹے گناہوں سے تائب ہو کر بڑے گناہوں میں پھنس گیا۔ اب ایک موقع میں اللہ تعالیٰ سے اور مانگنا چاہتا ہوں، لیکن مجھ میں ہمت ہی نہیں، مجھے اللہ سے شرم آتی ہے۔ اب میں صرف اللہ سے دعا کرتا ہوں میری زندگی نہیں، صرف مجھے اس کام کی تکمیل کر لینے دے جو میں کرنا چاہتا ہوں، اگر یہ کام میں نہ کر سکا تو پھر میری دعا ہے یہ کام میری اولاد پائے، تکمیل تک پہنچائے۔ اماما، اگر میں نہ رہا پھر تم جبرائیل کو ایک اکانومسٹ کیوں سوچتے ہو؟ تم ایسے سوچنا چاہیے اماما، تم ہی کرو گے یہ کام سالار، کوئی اور نہیں کر سکے گا، تمہاری اولاد میں سے بھی کوئی نہیں، ہر کوئی سالار سکندر نہیں ہوتا۔ وہ شاید زندگی میں پہلی بار اعتراف کر رہی تھی اس کے غیر معمولی ہونے کا، اس کے خاص ہونے کا۔ اس کے تمام اعترافات اور اظہار ندامت کے باوجود، اس کی زندگی کے ہر نشیب و فراز سے واقف ہونے کے باوجود، اسے یہ ماننے میں معمولی سا بھی شائبہ نہیں تھا کہ اس کا شوہر عام انسان نہیں تھا۔ سالار نے اس رات اس سے بحث نہیں کی، اس کی اپنی ہمت جتنی ٹوٹی ہوئی تھی وہ امامہ کی ہمت اس طرح توڑنا نہیں چاہتا تھا۔ ایک ہفتے بعد اسے ایک اور چیک اپ اور ٹیسٹ کے لیے امریکہ جانا تھا، اور وہ مزید کسی بری خبر کے لیے اپنے آپ کو ذہنی طور پر تیار کر رہا تھا۔ ممی، میں آپ کو سیب کاٹ کر لا دوں؟ امامہ جبرائیل کی بات پر حیران ہوئی۔ گھر کے سامان کی پیکنگ کا سلسلہ شروع ہو چکا تھا اور وہ ہر روز تھوڑا تھوڑا سامان پیک کر کے سٹور کرتی جا رہی تھی۔ امامہ کی حیرانی بجا تھی، پھل کاٹ کر کھلانے کی آفر حمین کی طرف سے ہو تو نارمل بات تھی، جبریل اس طرح کے کام نہیں کرتا تھا، نہ ہی وہ خود پھل کھانے کا شوقین۔ نہیں، تم کھانا چاہ رہے ہو تو میں تمہیں کاٹ دوں؟ نہیں، وہ شاید اتنے مہینوں میں پہلا موقع تھا کہ جب امامہ کو تشویش ہوئی۔ اس کے بچے اس کی پریشانی اور تکلیف کو محسوس کرنا شروع ہو گئے تھے اور یہ کوئی اچھی علامت نہیں تھی۔ وہ غور سے جبرائیل کو دیکھنے لگی، جو 10 سال کا ہونے کے باوجود اپنے قد کاٹ سے 10 سال سے بڑا لگتا تھا۔ آپ مجھے ایسے کیوں دیکھ رہی ہیں؟ تم بڑے ہو گئے ہو، جبرائیل جھیم سا گیا۔ تھوڑا سا ہاں، جلدی پورے بڑے بھی ہو جاؤ گے، لیکن میں بڑا ہونا نہیں چاہتا۔ کیوں؟ ایسے ہی۔ وہ پہلا موقع تھا جب امامہ کو اس کا انداز عجیب الجھا ہوا محسوس ہوا۔ اس گھر میں صرف وہ نہیں تھے جو پریشان تھے، اس کی سب سے بڑی اولاد بھی ایسی ہی کسی پریشانی سے گزر رہی تھی، لیکن اس پریشانی کی نوعیت کو امامہ تب بوجھ ہی نہیں سکی، اسے صرف ایک رد عمل سمجھی تھی۔ حساس تھا نا وہ، ماں کو کوئی بھی پریشانی ہوتی تو وہ پہلے سے محسوس کر لیا کرتا تھا، یہ اس کی فطرت کا حصہ تھا۔ وہ کچھ الجھتی ہوئی سوچتی ہوئی اسی طرح سامان پیک کرتی رہی۔ جبرائیل، بیٹا ڈونٹ ٹیک ٹینشن، میں بالکل ٹھیک ہوں۔ مجھے پتا ہے ماما آپ ٹھیک ہیں۔ ایک بار پھر سے وہ دونوں کام میں مصروف ہو گئے۔ تب کام کرتے کرتے امامہ نے پہلی بار کمرے کی خاموشی محسوس کی۔ وہ دونوں اتنی دیر سے کام کر رہے تھے لیکن ان کے درمیان بہت کم جملوں کا تبادلہ ہوا، معمول میں ایسا نہیں ہوتا تھا۔ آج پہلا موقع تھا کہ چھوٹے بہن بھائیوں کی عدم موجودگی میں بھی وہ اتنا خاموش تھا، ورنہ وہ تو بڑی گپ شپ کرتے تھے، اسکول کی باتیں، دوستوں کی باتیں، ٹیچرز کی باتیں، بہت کچھ شیئر کرتا تھا وہ۔ امامہ کی چھٹی حس نے ایک عجیب سا سگنل دیا، اسے محسوس ہوا جیسے وہ سب کچھ جانتا تھا۔ جبرائیل؟ جی ممی۔ تمہارا قرآن پاک ختم ہونے والا ہے نا، بس تھوڑے دن میں پھر تم حافظ قرآن ہو جاؤ گے، ابھی تک تم نے قرآن پاک سے کیا سیکھا ہے؟
बहुत सारी चीजें, लेकिन अगर कोई एक चीज हो जो तुम्हें सबसे इंपॉर्टेंट लगती हो, सबसे अच्छी भी। आपको पता है मुझे क्या चीज सबसे इंपॉर्टेंट लगती है कुरान पाक में?
क्या?
होप, उम्मीद।
कैसे?
देखे ना, सारा कुरान एक दुआ है, तो दुआ तो होप होती है, उम्मीद होती है ना। हर चीज के लिए दुआ है, तो इसका मतलब ये है ना कि अल्लाह अल्लाह हर मुश्किल में हमें उम्मीद दे रहा है। ये मुझे सबसे अच्छी चीज लगती है कुरान पाक की, कि हम कभी होपलेस ना हों, कोई गुनाह हो जाए तब भी और कोई मुश्किल पड़े तब भी, क्योंकि अल्लाह सब कुछ कर सकता है। उसका 10 साल बेटा बेहद आसान अल्फाज में उसे वो चीज थमा रहा था जो उसके हाथ से छूट चुकी थी, उम्मीद। जो बातें दानाई समझा नहीं पाई वो मासूमियत समझा गई। जिब्रील बातें करते करते रुक गया। उसने इमामा की आंखों में आंसुओं की चमक देखी। क्या मैंने कुछ गलत कह दिया मामा?
नहीं, तुमने बिल्कुल ठीक कहा,
और तुमने बिल्कुल ठीक चीज चुनी है। उसने उसे अपने गले से लगाया और दोबारा से पैकिंग का काम शुरू कर दिया।
यू आर वेरी लकी मिस्टर सालार, खुशकिस्मत हैं आप। आपको अपने ट्यूमर के बारे में इत्तफाकी तौर पर ही पता चला, उन असरात से नहीं पता चला जो ट्यूमर की वजह से जिस्म पे होना शुरू होते हैं। अमेरिका में एक और टेस्ट के बाद वहां के एक बेहतरीन न्यूरोसर्जन ने सालार सिकंदर को यह खुशखबरी दी थी, जो सिर्फ उसके नजदीक खुशखबरी थी। 2 ट्यूमर्स हैं, एक बहुत छोटे साइज का, एक कुछ बड़ा, लेकिन दोनों फिलहाल स्टेज पर हैं कि इन्हें सर्जरी के जरिए खत्म किया जा सकता है बगैर कोई नुकसान पहुंचाए।
और कम से कम नुकसान क्या है जो हो सकता है?
न्यूरो सर्जरी खतरनाक सर्जरी है। जिस जगह ये जो दोनों ट्यूमर्स हैं, जगह वो बहुत नाजुक है, आपका ब्रेन इफेक्ट हो सकता है, आपकी याददाश्त मुतासर हो सकती है, आपके नर्व्स पे असर पड़ सकता है, जिसके रिजल्ट में आपको राशा का मर्ज लाहक हो सकता है, लाइक आपके हाथों का कंट्रोल नहीं होगा, कभी कभार मिर्गी का हमला भी हो सकता है, आपकी बीनाई मुतासर हो सकती है। डॉक्टर ऐसे वो मुजर असरात बता रहा था जैसे किसी होटल का वेटर वहां मिलने वाले खानों की फहरिस्त बता रहा हो।
और अगर मैं सर्जरी ना करवाऊं तो?
कुछ अरसा आप सर्जरी के बगैर गुजार सकते हैं, क्योंकि मैंने आपको बताया अभी इन ट्यूमर्स ने आपके दिमाग और जिस्म को मुतासर करना शुरू नहीं किया, लेकिन कुछ अरसे बाद ऐसा होगा, उस वक्त सर्जरी ज्यादा डेंजरस होगी। मेरा मशवरा है ये छोटा जो ट्यूमर है फौरी तौर पर रिमूव करवा लें, क्योंकि जरा भी बड़ा हुआ आपकी जिंदगी को खतरा होगा। दूसरे ट्यूमर को हम फिलहाल मेडिसिन से और अदर मीन्स से कंट्रोल करते हैं, इसके बढ़ने को मुकम्मल तौर पर रोक दिया जाए।
6-7 माह? कितना अरसा? 6-7 माह। लेकिन मैं ये एडवाइज नहीं करूंगा कि आप इसे ज्यादा डिले करें। जो मेडिसिन आप इस्तेमाल कर रहे हैं वो इससे ज्यादा मदद नहीं कर सकेंगे आपकी। सो डू इट।
1 महीने के बाद उसे कंशासा छोड़कर पाकिस्तान जाना था। उसके 3 महीने बाद उसे अपना इदारा लॉन्च करना था, लेकिन उससे भी ज्यादा अहम इसके लिए यह था कि वो वर्ल्ड बैंक की जॉब छोड़ने के फौरी बाद एक बार फिर अपने इदारे के लिए फंड्स पूल करने की कोशिश करता, और एक बार इदारा लॉन्च हो जाता तो उसके फौरन बाद वो सर्जरी के लिए कहीं भी नहीं जा सकता था, क्योंकि उसे उस वक्त बहुत ज्यादा काम करने की जरूरत थी, और वो भी सामने आकर। वो गायब नहीं हो सकता था। ये एक बहुत बड़ा धचका होता उसके इदारे के लिए, खास तौर पर तब अगर खुदा न खास्ता उसकी सर्जरी ठीक ना रहती। वो 6-7 माह के बाद सर्जरी नहीं करवा सकता था, और फौरी तौर पर सर्जरी करवाने की हिम्मत नहीं कर पा रहा था। 3 दिन के बाद कंशासा वापस आने पर उसने मामा को सारी सूरत हाल बताई। वो उसकी उलझन को समझ पा रही थी, मगर हल नहीं दे पा रही थी, और हल एक बार फिर जिब्रील ही ने दिया। सालार उस रात इत्तफाकी तौर पर किसी काम से लाउंज में निकला। जब उसने दरवाजा खोलते ही जिब्राइल को डेस्कटॉप के सामने बैठा देखा। सालार के यकदम रात गए वहां आने पर उसने बर्क रफ्तारी से वो सब कुछ बंद करना शुरू कर दिया जो साइट्स को खोले बैठा था, मगर वो कंप्यूटर बंद नहीं कर सका।
तुम क्या कर रहे हो जिब्राइल?
कुछ नहीं बाबा, मुझे नींद नहीं आ रही थी, कार्ड्स खेल रहा था। जिब्रेल ने डेस्कटॉप पर शटडाउन को क्लिक करते हुए बाप से कहा और कुर्सी से खड़ा हो गया। उसने जैसे खड़े होते हुए डेस्कटॉप को अपने उकब में छुपा लिया था, यूं जैसे उसे खदशा था कि बाप तारीख स्क्रीन में से भी ये बूझ लेगा कि वो क्या कर रहा था। वो जवाब अगर हुमैन देता तो सालार की समझ में आ सकता था, लेकिन जिब्रेल की जबान से वो जवाब गैर मामूली था। वो तो सबसे ज्यादा नज्म जब्त का पाबंद था, और आधी रात को डेस्कटॉप पर बैठकर कार्ड्स खेलने वाला ऐसा बच्चा वो नहीं था। सालार ने बेहद नॉर्मल गुफ्तगू करते हुए कुर्सी पर बैठकर डेस्कटॉप ऑन किया। जिब्रेल का रंग फक हो गया। सालार ने कीबोर्ड पर उंगलियां चलाते हुए गहरी नजर से अपने बेटे को देखा। उसकी आंखों में झांक सकता था और देख रहा था कि उसका बेटा शदीद घबराया हुआ था। यानी वो इंटरनेट पर कौन सी ऐसी चीजें देख रहा था कि उसके चेहरे का रंग फक हो गया था। नींद क्यों नहीं आ रही थी तुम्हें? पता नहीं। सालार के पैरों के नीचे से भी उस वक्त जमीन निकल रही थी। ये तो उसे पता था कि वो बेटों का बाप था, उसके बेटे बड़े हो रहे थे, कभी ना कभी उनकी बलूगत के दौरान ऐसी नाखुशगवार सूरत हाल का सामना भी करना पड़ सकता था। इसके बावजूद वो हिल गया था। उसका बेटा अभी सिर्फ 10 साल का था और हाफिज़ कुरान बन रहा था। जिब्राइल कमर के पीछे हाथ बांधे खड़ा था। अपने हाथों की कपकपाहट को बाप की नजरों से छुपाने के लिए इससे ज्यादा अच्छा तरीका कोई नहीं था। बाप पे जाहिर नहीं करना चाहता था कि उस पर शक कर रहा था, लेकिन वो जानता था कि इस वक्त इस डेस्कटॉप को ऑन करने का मकसद क्या हो सकता था। तुम रोज देर से सो रहे हो?
जी।
रोज नींद नहीं आती और डेस्कटॉप पर कार्ड खेलते हो?
जी।
उसने जैसे हथियार डाल दिए। डेस्कटॉप ऑन हुआ। सालार होम पेज खोल चुका था। मजीद कोई सवाल किए बगैर उसने विजिट किए जाने वाले पेजेस और साइट्स की हिस्ट्री खोली। वहां तो गेम्स का कोई नाम ही नहीं था, मगर एक सरसरी नजर ने भी सालार को मुंजमित कर दिया। उसका बेटा जो कुछ विजिट कर रहा था वो उससे छुपाने की सर तोड़ कोशिश करता फिर रहा था। ओली गुडन ड्रोग्लियोमा, वो एक सरसरी नजर में इन सारे पेजेस में चमकने वाला लफ्ज पहचान सकता था। इनमें से किसी पेज को क्लिक करने की हिम्मत नहीं कर सका। उसने गर्दन मोड़कर जिब्राइल को देखा जिसका सांस रुका हुआ रंग फक था। तुम मेरी बीमारी के बारे में जानते हो? जिब्राइल की आंखें सेकंड्स के हजारवें हिस्से में पानी से भरी थी और उसने हां में सर हिलाया। खामोशी का एक वक्फा था। बाप और बेटा एक दूसरे की आंखों में आंखें डाले थे। फिर सालार ने यकदम आगे बढ़कर अपने 10 साल बेटे को हाथ बढ़ाकर अपने गले से लगाते हुए गोद में बिठा लिया। उसकी आंखों पर आंसू बह रहे थे। सालार ने उसे बचपन में कभी रोते देखा था, लेकिन अब तो बहुत अरसे से नहीं देखा था। उसे पिछले कुछ अरसे से बड़ा समझने लगा था और वो बड़ा अब छोटे बच्चों की तरह उसकी गोद में मुंह छुपाकर रो रहा था। इतने महीनों से वो राज जो उसकी मासूमियत को घुन की तरह खा रहा था आज अफशा हो गया था।
बाबा, आई डोंट वांट यू टू डाई।
और यही वो लम्हा था जब सालार सिकंदर के दिल से हर खौफ खत्म हो गया। उसे ऑपरेशन करवाना था फौरी तौर पर। वो अपने खानदान को इस तरह मौत और जिंदगी के दरमियान उम्मीद के इस पुल पे लटका नहीं सकता था। जो भी होना था हो जाना चाहिए था।
ओके, आई प्रॉमिस आई वोंट,
उसने अपने बेटे का सर चूमते हुए उससे कहा। उमेरा अहमद का नॉवल आवे हयात इसके साथ ही कैसेट नंबर 20 अपने इख्तिताम तक पहुंची। बकिया के लिए कैसेट नंबर 21 लगा लीजिए। शुक्रिया।